सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति जनचासोका विविध विषयको अन्तर्क्रिया स्थलगत रेडियो बहस।
स्थलगत रेडियो बहस।
नमस्कार, सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालले विभिन्न ठाउँमा गएर स्थलगत रेडियो बहसको आयोजना गर्दै आएकोमा आज हामी दोलखा जिल्लाको भीमेश्वर नगरपालिकामा आइपुगेका छौँ। हामी दुईजना छौँ, मनुका कुँवर र म हुँ रिता तिमल सिन्हा, अनि हामीलाई टेक्निकल्ली रूपमा सहयोग गरिरहनु भएको छ सुदर्शन अरियाल भाइले। हामी तीनजना यहाँ उपस्थित भएका छौँ र सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालले सातै प्रदेशका विभिन्न पालिकाहरूमा पुगेर स्थानीय विकास निर्माण, त्यस्तै गरी कृषि, पर्यटन, सुशासन, समृद्धि लगायतका जनजीविकाका सवालमा स्थलगत रेडियो बहस कार्यक्रम उत्पादन गरी हरेक शनिबार बिहान चाहिँ 10:10 प्रसारण गर्दै आएको छ र यो बहस चाहिँ नागरिक, जनप्रतिनिधि, सरोकारवालाहरू बीच स्थानीय विकास र समृद्धिका लागि भए गरेका कार्यक्रमहरूको विशेष विषयहरूमा नै केन्द्रित रहेर नागरिक मैत्री भइरहेको छ कि छैन, ती विषयवस्तुहरू, स्थानीय सरकारको प्रतिबद्धता र प्रयास नागरिक स्तरमा कसरी पुगिरहेको छ भन्ने विषयमा नै हामी केन्द्रित रहँदै यो कार्यक्रम सञ्चालन गर्दै आएका छौँ र यो हप्ता हामीले दोलखा जिल्लालाई रोजेका छौँ। दोलखा जिल्लाको दुईवटा पालिकाहरूमध्ये हामीले चाहिँ अहिले भीमेश्वर नगरपालिकामा आएर यो कार्यक्रम सञ्चालन गरिरहेका छौँ।
भीमेश्वर नगरपालिकाको सम्भावनाहरूलाई हेर्दा हामीले दुई भागमा यो बहस गर्दैछौँ। पहिलो भागमा कृषि, स्वास्थ्य, शिक्षा लगायतका विषयमा रहेर बहस गर्नेछौँ भने दोस्रो भागमा विशेष पर्यटन बहस हुनेछ।
आजको कार्यक्रममा हामीसँग भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्दर हुनुहुन्छ, त्यस्तै गरी उप प्रमुख कमला बस्नेतज्यू हुनुहुन्छ, त्यस्तै प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ, त्यस्तै योजना शाखा प्रमुख हुनुहुन्छ, आर्थिक विकास शाखाका प्रमुख हुनुहुन्छ लगायत थुप्रै यहाँ उपस्थित हुनुहुन्छ, त्यस्तै गरी विभिन्न संघ संस्थाबाट आउनुभएका प्रतिनिधिहरू पनि हुनुहुन्छ जस्तो लाग्छ। यहाँहरू सबैलाई स्थलगत रेडियो बहसमा धेरै स्वागत गर्न चाहन्छु।
पहिलो भागको बहस सुरुवात गर्दैछौँ।
हजुर, दोलखाको प्रशासनिक केन्द्र भीमेश्वर मन्दिरको धार्मिक महत्व भएको र सहरीकरण हुँदै गएको व्यापारिक सेवा क्षेत्र हो भीमेश्वर नगरपालिका। बागमती प्रदेश अन्तर्गत दोलखा जिल्लाको सदरमुकाममा अवस्थित ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय दृष्टिकोणले प्रसिद्ध एवं रमणीय नगरपालिका हो। यस नगरपालिकामा 9 वडाहरू रहेका छन्। आफ्नो मूर्तिमा पसिना उत्पन्न गरेर देशमा प्राकृतिक हलचल, अनिष्ट र राजनीतिक परिवर्तनको पूर्व सूचना दिने सहस्र अवतारका देवताको रूपमा परिचित भीमेश्वरको नामबाट यस नगरपालिकाको नामाकरण गरिएको हो। यस नगरपालिकाको केन्द्र चरीकोट, नेपालको राजधानी काठमाडौँबाट 133 उत्तर पूर्वमा अवस्थित छ। भीमेश्वर नगरपालिकाको नारा छ जैविक कृषि, पर्यटन र दिगो पूर्वाधार, शिक्षा, स्वास्थ्य र संस्कृतिले समृद्ध भीमेश्वर। यो नाराले कृषिका कुरा, पर्यटनका कुरा, पूर्वाधारको पनि दिगो पूर्वाधारका कुरा, त्यस्तै शिक्षा, स्वास्थ्य, संस्कृतिका कुरालाई जोडेको छ। सबै पूर्वाधारको समृद्धिले नै भीमेश्वर समृद्ध हुन्छ भन्ने एउटा दूरदृष्टि बोकेको छ।
के यी प्राथमिकताहरूले लक्षित वर्गलाई लाभ दिएको छ त? अब सबैभन्दा पहिले त भीमेश्वर नगरपालिकामा कस्ता किसिमका कामहरू भइरहेको छ भन्ने विषयमा नै प्रमुख प्रशासकीय अधिकृतज्यूले प्रकाश पारिदिनुहुन्छ। प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ विष्णु प्रसाद सुवेदी।
सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालबाट स्थलगत बहस सन्दर्भमा यो कार्यक्रम सञ्चालन भइरहेको छ। यस नगरपालिकाले सञ्चालन गर्ने विभिन्न क्षेत्रमा सञ्चालन गर्ने कार्यक्रम, योजना, सेवा प्रवाह लगायतका विपद सम्बन्धी विभिन्न क्षेत्रका चाहिँ कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यस सन्दर्भमा कार्यक्रमहरू थुप्रै छन्, मैले यहाँ चाहिँ वर्णन गरेर साध्यै छैन। हाम्रा योजना नि 400 बढी छन्। त्यसै गरी कार्यक्रमहरू पनि निकै नै छन्, शाखागत कार्यक्रमहरू पनि धेरै नै छन्। हामीसँग रहेको आर्थिक विकासको क्षेत्र, सामाजिक विकासको क्षेत्र, पूर्वाधारको क्षेत्र, त्यसै गरी विपदको क्षेत्र र अन्य क्षेत्र, सुशासनको क्षेत्र सन्दर्भमा यस नगरपालिकाले विभिन्न योजना तथा कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। त्यस सन्दर्भमा अहिलेको भौतिक तथा वित्तीय प्रगति हेर्ने हो भने 40-45% भन्दा माथि नै छौँ जस्तो लाग्छ। सायद उस्तैमा हामी 50% पनि कटेका छौँ विभिन्न क्षेत्रमा, र योजना कार्यक्रमका सम्झौताहरू पनि हाम्रो करिब 60%भन्दा बढी भइसकेको छ। वित्तीय प्रगति पनि त्यही आधारमा भएको छ। केही योजनाहरू सम्झौता हुनहरू बाँकी छन्, कार्यक्रमहरू सम्झौता हुन बाँकी छन्, तर अधिकांश योजना कार्यक्रमहरू सम्झौता भइसकेका छन्। मेयर साहब, उपमेयरज्यू, कार्यपालिकाबाट, नगरसभाबाट विभिन्न विशेष कार्यक्रमहरू, भौतिक संरचनाहरूलाई अगाडि बढाउने, पर्यटनलाई अगाडि बढाउने, धार्मिक सांस्कृतिक पक्षलाई अगाडि बढाउने विभिन्न कार्यक्रमहरू छन्। जस्तो चाहिँ यहाँ भौतिक पूर्वाधार सम्बन्धी चाहिँ यहाँ हाम्रो सामुदायिक हल, सिटी हल, त्यसै गरी टुन्डी खेलको चाहिँ संरचनाहरू निर्माण, त्यसै गरी पर्यटनका केही संरचना निर्माण भए सङ्ग्रहालय, यी चाहिँ मुख्य संरचनाहरू छन्। वडामा पनि वडागत संरचनाहरू चाहिँ निर्माण भएर सञ्चालन भइरहेका छन्। यस्ता खालका कार्यक्रमलाई मेयर साहब, कार्यपालिका, प्रमेयरज्यू लगायत सबैले चाहिँ यसलाई प्राथमिकता साथ अगाडि बढाइराख्नु भएको छ। त्यसमा चाहिँ प्रशासनिक तर्फबाट मैले नेतृत्व गरिरहेको छु, यसलाई चाहिँ अगाडि बढाइरहेको छु, प्रभावकारी रूपमा बढाइरहेको अवस्था छ। म ठ्याक्कै यति अङ्क, यति चाहिँ योजना भनेर भन्दाखेरि पनि अहिलेको परिस्थितिमा इन्धन आपूर्तिको समस्याले गर्दाखेरि केही योजनाहरू सञ्चालन गर्न कठिन छ भन्ने कुरा आइरहेको छ। मेटेरियलको अभाव, चाहिँ ढुङ्गानीको चाहिँ अभाव, ती चाहिँ गिटी ढुङ्गा बालुवा लगायतका चाहिँ आवश्यक पर्ने सामग्रीहरूको चाहिँ मूल्य वृद्धिका कारणले यो योजनाहरू, पूर्वाधार सम्बन्धी योजनाहरू सञ्चालन गर्न कठिनाइ भइरहेको अवस्था पनि छ, र केही योजनाहरू चाहिँ रोकिरहेको र रोक्ने सम्भावना रहेको पनि देखिन्छ। त्यसै गरी चाहिँ हामीले आर्थिक विकासका सन्दर्भमा आत्मनिर्भर र विपन्न जस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको छौँ। जनसङ्ख्याको क्षेत्रमा हेर्ने हो भने 3 सन्तानको लागि चाहिँ हामीले प्रोत्साहन सम्बन्धी कार्यक्रमहरू पनि ल्याइएको छ। यसै गरी अन्य केही प्रोत्साहन दिनेहरूको लागि प्रोत्साहन गर्ने र अरू विशेष कार्यक्रमहरू पनि सञ्चालन भइरहेको छ। सुशासन सन्दर्भमा अहिले हामी अनलाइन सेवा प्रवाहलाई चाहिँ अगाडि बढाउने कि भन्ने चाहिँ अहिलेको परिप्रेक्ष्यमा चाहिँ त्यसमा छलफल पनि गरिरहेका छौँ। यहाँ भएको दरबन्दी, ONM गर्ने लगायत यी सबै कामहरूलाई चाहिँ अगाडि बढाइरहेको, कार्य सम्पादन सूचकहरू चाहिँ तयार भइरहेको, हरेक योजना तथा कार्यक्रमहरू प्रचलित कानुन बमोजिम, सार्वजनिक खरिद ऐन र नियम बमोजिम, ई बिडिङबाट गर्ने व्यवस्था हामीले मिलाएका छौँ, र उपभोक्ता समितिबाट गर्ने योजनाहरू उपभोक्ता समितिबाट प्रभावकारी रूपमा त्यसलाई चाहिँ इस्टिमेट, मूल्याङ्कन र चाहिँ क्वालिटी, क्वान्टिटी, टाइम कस्ट, यी चारै कुराहरूलाई चाहिँ ध्यान दिएर हामीले अगाडि बढाइरहेका छौँ। त्यसै गरी चाहिँ शिक्षा, स्वास्थ्य, कृषि का कार्यक्रमहरू, शिक्षाको सन्दर्भमा पनि कार्यक्रमहरू अगाडि बढाइएको छ। तथापि केही दरबन्दी मिलान र समायोजन सम्बन्धी चाहिँ समस्याहरू हामीसँग यथावत नै छन् र त्यसलाई पनि अहिलेको सन्दर्भमा चाहिँ अगाडि बढाउने भन्ने आइरहेको छ। जनसङ्ख्याको कमीले गर्दा शिक्षाका भौतिक संरचना लगायत चाहिँ शिक्षामा चाहिँ केही पुनर्संरचना गर्नुपर्ने जस्तो पनि देखिया छ। नगरसभाले पारित गरेका र स्वीकृत गरेका योजना तथा कार्यक्रमलाई अधिकतम सफल बनाउन र अधिकतम प्रगति हासिल गर्नको लागि प्रशासनिक तर्फबाट, महकुमा प्रशासकीय अधिकृतको तर्फबाट पूर्ण चाहिँ दोहोरो प्रयास हुनेछ, डबल प्रयास हुनेछ भन्ने जानकारी गराउन चाहन्छु। धन्यवाद।
प्रमुख प्रशासकीय अधिकृतज्यूलाई नै मेरो प्रश्न, थुप्रै यहाँ सेवाग्राहीहरू आउनुहुन्छ, अहिले अब संघीय सरकारको पनि त नीति नै बनेको छ सुशासन, समृद्धि र पारदर्शिता, भीमेश्वर नगरपालिकामा त्यो कतिको पाउन सकिन्छ सर?
अधिकांश योजना तथा कार्यक्रमहरू हामी ई बिडिङ मार्फत नै गरेका छौँ। त्यो एक किसिमले त्यो अनलाइन हुने बित्तिकै त पारदर्शिताको कुरा भइगयो र त्यसमा चाहिँ कसैले केही पनि इन्टरभेन्ट गर्न सक्दैन, त्यस्तो अवस्था छ। त्यही अनि अन्य कुराहरू चाहिँ हामीले सेवाग्राहीले ल्याएका हरेक निवेदनहरूलाई चाहिँ एड्रेस गरिरहेका छौँ। म पनि समयमै पूर्ण रूपमा चाहिँ कार्यालयमै बस्छु। सेवाग्राहीले भरसक चाहिँ ढिलो नहोस् भन्ने हाम्रो चाहिँ रहन्छ, जतिखेर पहल त्यही रहन्छ। सेवा प्रवाहमा चाहिँ सबै शाखाहरू बाट चाहिँ तदारुक्त रूपमा चाहिँ काम अगाडि बढेको छ, यसको प्रगतिले पनि यो देखाउँछ र यसले जिम्मेवारी र उत्तरदायित्वलाई पनि।
अब उहाँले त एकदमै पारदर्शी, सुशासन, समृद्धि सबै कुरा जोडेर कुरा गर्नुभयो। यहाँहरू मध्ये पनि कतिपय त यहाँको सेवाग्राही हुनुहुन्छ होला, सेवा लिन आउनुहुन्छ होला, तपाईँहरूले त्यो अनुभव गर्नु भएको छ कि छैन, कसैको केही विचार छ भने हामी त्यो पनि सुन्न चाहन्छौँ।
नमस्कार, म किसान माधव प्रसाद नेउपाने, विगत 17 वर्षदेखि चाहिँ आधुनिक कृषि पेसामा लागेर यसै भीमेश्वर नगरपालिका वडा नम्बर 6 रामकोट स्थित चाहिँ व्यावसायिक कृषिमा संलग्न भएको किसान। भीमेश्वर नगरपालिकाले दिने सेवाप्रति सन्तुष्ट हुँदा हुँदै पनि, मान्छेको मन हो कहिलेकाहीँ सन्तुष्ट हुँदा अलिकति असन्तोष हो कि जस्तो लाग्छ। विशेष गरी कृषि क्षेत्रमा चाहिँ हामीले कृषिलाई पर्यटनसँग जोड्न सकेनौँ कि, हाम्रा जनप्रतिनिधिज्यूहरूले त्यो खालको कार्यक्रम बनाउन सक्नु भएन कि भन्ने मलाई अलिअलि आभास भएको छ। र साथसाथै विपद विपदको कुरामा चाहिँ हामी कहाँ एउटा विपद आइलाग्यो, सायद नगरपालिकालाई थाहा छ कि छैन, हामी केही किसानहरू चाहिँ यति मारमा पर्यौँ कि हामीले 3 दिनसम्म चाहिँ राम्रोसँग सुत्न नि पाएनौँ। त्यो फर्म निर्माण गर्दाखेरि बल्ल बल्ल लगभग 90% चाहिँ अहिले हामी अधिकांश किसानहरूले बल्ल बल्ल तयार गर्दैछौँ। त्यसको लागि चाहिँ कतै हाम्रा कृषि प्राविधिकहरू हाम्रो फिल्डमा पुग्न नसक्नु भएको हो कि, अर्थात् यहाँ जानकारी नै भएन कि त्यो हावाहुरी त्यो विपद आउँदाखेरि त्यसमा चाहिँ प्रकाश पारिदिनु भएदेखि आभारी हुने थिएँ। धन्यवाद।
कृषकलाई पर्ने विपदका तयारीका सम्बन्धमा र मनसुनमा हुन सक्ने प्राकृतिक विपदका सम्बन्धमा चाहिँ नगरपालिकाले के गर्दैछ यसको बारेमा चाहिँ म मेयर साहबबाटै के छ तयारी भन्ने विषयमा प्रश्न पारिदिन आग्रह गर्छु।
भीमेश्वर नगरपालिका 132.5 वर्ग किलोमिटरमा फैलिएको क्षेत्र र समुद्री सतह 882 मिटरदेखि करिब करिब 3635-3600 मिटर उचाइसम्म फैलिएको 3 किसिमको वातावरण भएको नगरपालिका हो। यसको मुख्य अर्थतन्त्र कृषि नै हो र त्यो सँगसँगै हामीले प्राथमिकतामा दिएको पशुपालन हो र त्यसलाई हामी पर्यटनसँग जोड्न हामी प्रयत्नरत छौँ र पर्यटनका कामहरू हामीले धेरै नै गरिरहेका छौँ। तैपनि अवश्य पनि सत्य कुरा हो हामीले सबै नागरिकहरूलाई सन्तुष्ट बनाउन सकेको छैनौँ र हामी आफै पनि सन्तुष्ट छैनौँ। त्यति भन्दै गर्दाखेरि पनि विगतका तुलनामा मेरो अनुभवमा मेरो अहिले चाहिँ यो नगर प्रमुख कुर्सीमा बसेर भन्नुपर्दाखेरि विभिन्न खाले समस्याहरूबाट हाम्रा कृषिसँग सम्बन्धित नागरिकहरू कृषकहरू अप्ठ्यारो स्थितिमा भए तापनि अहिले अलिकति सहज ढङ्गले अगाडि बढेको छ भन्ने मलाई लाग्छ। बाँदरको समस्या छ, कृषिबाट हाम्रा कृषकहरू हाम्रा नागरिकहरू जीविकोपार्जन हुन सक्दैन कि भन्ने एउटा चिन्तामा हुनुहुन्छ। त्यसले गर्दाखेरि पनि हामी गम्भीर ढङ्गले चाहिँ लागि नै रहेका छौँ। अहिलेको समयमा बाहिरबाट आयात भएर उपभोग गर्ने चिजहरू अन्नहरू तरकारीहरू फलफुलहरू अन्डाहरू मासुहरू त्यसमा चाहिँ कमी आएको छ। अहिले हामी अहिले पनि यो चाहिँ यो मौसमी सिजन होइन, अहिले बेमौसमी सिजन हो तरकारीका सवालमा पनि हामी अहिले भीमेश्वर नगरपालिकाबाट सागहरू आलुहरू गुलबेडाहरू बाहिर निर्यात गर्दैछौँ, मासुहरू यहाँबाट निर्यात गर्दैछौँ। अन्नका सवालमा पनि विगतमा जति चाहिँ चामलहरू बाहिरबाट आउँथ्यो त्यसमा अहिले कमी आएको छ। त्यसले गर्दा पनि कृषिमा हाम्रा केही जग्गाहरू बाँझै रहे तापनि बाँदरले चाहिँ आतंक सिर्जना गरे पनि एक किसिमले बाँदरबाट कम क्षति हुने विषयहरूमा क्षेत्रहरूमा भीमेश्वर नगरपालिकाले प्रगति गरेको छ र गत वर्षको तथ्याङ्क विभागको तथ्याङ्क अनुसार हामी अहिले 1% चाहिँ कुखुराको अन्डा बाहिरबाट चाहिँ खान्छौँ र अन्य चाहिँ लगभग ढेरो पिठोको हिसाब किताबले भन्नुपर्दा तरकारीको हिसाब किताबले भन्नुपर्दाखेरि हामी कहिलेकाहीँ अलिअलि चाहिँ तरकारी बाहिरबाट आउँछ त यो साल आएको छैन। अन्नको सालमा केही आउला त त्यति अधिकतमा आउँदैन, तर मौसमको सिजनमा हामी यहाँबाट बाहिर चाहिँ निर्यात गर्छौँ। र पशुपालनको सवालमा अहिले गाई पालन फर्स्ट आएको छ, बाख्रा पालन फर्स्ट आएको छ, कुखुरा पालन फर्स्ट आएको छ, बङ्गुर पालन फर्स्ट आएको छ। त्यसले गर्दाखेरि यी जातिसँग सम्बन्धित चाहिँ मासुहरू हामी बाहिर चाहिँ निर्यात जिउँदै अथवा चाहिँ मासुका रूपमा चाहिँ हामीले निर्यात गरेका छौँ। र जहाँसम्म कृषिसँग पर्यटनसँग जोड्ने भन्ने कुरो छ, मुख्य कुरा कृषि पेसाबाट मात्रै हाम्रा नागरिकहरूको सबै इच्छा आकाङ्क्षाहरू पूर्ति हुँदैनन्। त्यसलाई पशुपालनले पनि सपोर्ट गर्नुपर्छ, त्यसलाई पर्यटनले पनि सपोर्ट गर्नुपर्छ। त्यसले गर्दाखेरि हामी पर्यटनमा धेरै काम गरिरहेका छौँ। यो अघि रीताजीले भन्नुभयो, यो चाहिँ एक शिला 3 अवतार ब्रह्म विष्णु महेश्वरको चाहिँ एक नामबाट नामाङ्कन भएको भीमेश्वर नगरपालिका, प्रकृतिले धेरै चिजहरू उपहार दिएको अवस्था, यो ठाउँलाई हामी एउटा पर्यटकीय हबका रूपमा हामी विकास गर्दैछौँ। पर्यटनसँग सम्बन्धित धेरै हामीसँग चाहिँ चिजहरू छन्, त्यसलाई हामीले एक किसिमले प्रबन्धन गरेर त्यसलाई सौन्दर्यकरण गरेर अगाडि बढ्नका निमित्त हामी लागि परिरहेका छौँ। त्यही पनि अझ पर्याप्त भइसकेको छैन। त्यसले गर्दाखेरि यो हाम्रो ठाउँमा कृषि पशुपालन र पर्यटन सँगसँगै अगाडि बढ्नुपर्छ भन्ने मान्यता बोकेर हामी अगाडि बढेका छौँ। त्यसैमा हामी तल्लीन भएर काम गरिरहेका छौँ। यो हाम्रो धार्मिक चाहिँ दृष्टिकोणले पनि राजधानी उपत्यकालाई छोडेर धेरै मठ मन्दिर भएको जिल्ला हो, त्यसमा पनि भीमेश्वर नगरपालिका देवतै देवताको चाहिँ एउटा ऐतिहासिक स्थल हो। यहाँ चाहिँ धार्मिक पर्यटन र प्राकृतिक पर्यटन यहाँको चाहिँ महत्त्व चाहिँ यहाँको महत्त्वपूर्ण अङ्ग हो।
यससँगै फेरि पनि कृषिकै प्रसङ्ग अलिकति जोड्न मन लाग्यो। जस्तो दोलखाबाट सम्भावना भएका कुराहरू पनि गर्नुभयो, दोलखाले आलु निर्यात गर्न सक्छ, भीमेश्वर नगरपालिकाले विशेष तरकारीहरू विशेष गरेर निर्यात गर्न सक्छ, साग निर्यात पनि गरिरहेको छ, काउली। यससँगै अरू कृषिका सम्भावनाहरू के हुन सक्छन् भीमेश्वर नगरपालिकामा? नगरपालिकाले आगामी आर्थिक वर्षको लागि कृषिमा के कुरामा लगानी गरिदियोस्, के कुरालाई प्रवर्धन गरिदियोस्, यहाँहरूको केही सुझाव छ भने अहिले दिन सक्नुहुन्छ।
सबैमा नमस्कार, म बालकृष्ण बस्नेत, भिनेपा 5 माकी। म नेपाल घरेलु तथा साना उद्योग महासङ्घ भीमेश्वर नगरको अध्यक्ष पनि हो र म आफ्नो प्राइभेट प्लस समूहको कृषि फर्मसँग पनि जोडिन्छु। अब अहिले कृषिमा अन्तर्गत कृषि शाखामा नगरपालिकाले छुट्याएको बजेट पनि न्यून भएको देखिन्छ। अब देश विकासको मूल मेरुदण्ड नै कृषि भनेर चाहिँ नारामा छ। अहिले कृषि चाहिँ यन्त्रीकरणतिर मोडिएको छ, हरेक कुरा कृषि यन्त्रीकरण छ। कृषि यन्त्रीकरणको लागि चाहिँ कृषि क्षेत्रमा कृषि फिल्डमा पुग्नको लागि कृषि सडकको चाहिँ ठुलो अभाव छ। चाहे ट्र्याक्टर होस् चाहे थ्रेसर होस्, गुडाएर सडकबाट नभएको कारणले बोकेर गुरेटो बाटोबाट लाँदाखेरि चाहिँ त्यो 3-4 वर्ष टिक्ने चिज चाहिँ 5-6 महिना अथवा 1 वर्ष पनि नटिकेको अवस्था छ। कृषकहरूलाई चाहिँ ग्रेडिङ गर्दै जस्तो छ, होइन, जीविकोपार्जन गर्ने मात्रै कृषक हो कि जीविकोपार्जन गरेर अलिकति थोरै मात्रै बेचेर अर्को घर चलाउने कृषक हो कि या बजारमा लगेर अलिक ठुलोसँग बेच्ने कृषक हो कि अथवा जिल्लाबाट बाहिर नै या चाहिँ आफ्नो उत्पादन लग्ने कृषक हो कि अथवा त्यसलाई क ग्रेडिङ गरेपछि ग्रेडिङ अनि नगरपालिकाले दिने सुविधा, स्थानीय तहले दिने सुविधा, राज्यले दिने सुविधा पनि ग्रेडिङ अनुसार फरक फरक हुनसक्छ जस्तो।
नमस्कार, म प्रेम सिंह लामा, भिनपा 6। म पनि वास्तवमा एउटा कृषक नै हो, विगत वर्षदेखि कृषिमा नै निर्भर गरेर जीविकोपार्जन गरिरहेको छु। वास्तवमा मैले 2060 सालदेखि नै कृषि क्षेत्रमा लागेको हो। त्यहाँदेखि यहाँ 80 सम्म आइपुग्दाखेरि मेरो अनुभव चाहिँ के छ भने, हामी जति मेहनत गर्छौँ, हामी नगरपालिका वडा कार्यालयबाट नि धेरै अनुदानहरू पाएका छौँ, यसमा पनि पाएर पनि काम गरिरहेकै हो। जसमा काम गर्दा गर्दै पनि कृषि क्षेत्र चाहिँ यस्तो क्षेत्र हो कि जहाँ अब 100% अनुदान दिँदा पनि 99 नै फ्लप जाने क्षेत्र रहेछ मेरो अनुभवबाट चाहिँ। किनभने हामी काम गर्छौँ, काम गर्दाखेरि कहिले मौसम अनुकूल भइदिने, कहिले रोग व्याधि लागिदिने, अनि त्यसले गर्दा चाहिँ हामी धेरै उछौँ। अब यसमा हाम्रो भन्ने बाटो पनि कसैले छैन, किनभने अब हामी आफैमा सन्तोष मान्नै पर्ने हो एकता। अर्को त के छ भने, हामीले धेरै उत्पादन गर्यो तर सबैको उत्पादन हुन्छ त्यतिखेर लास्टमा गएर चाहिँ के हुन्छ भने त्यहाँ बिक्री गर्दाखेरि त्यसको मूल्य एकदम न्यून भइदिन्छ। जब उत्पादन कम भयो त्यतिखेर मूल्य बढ्ने, अनि उत्पादन बढी हुँदा चाहिँ मूल्य नआउने, अनि मूल्य नआएर कहिले काहीँ त अहिले यतिखेर चाहिँ हामीले यति अभाव छ कि अब हाम्रो यो पशुपन्छी बङ्गुर बेच्नु छ, खसी बेच्नु छ, काठमाडौँ लान्छन् भैँसी रागहरू, अनि यतिखेर त्यो जुन मान्छे किन्नु आउँछ उनीहरूले के भन्छ भने अहिले तेल भाडा सब बढिरहेको छ, पहिले जति दिने हामीले मूल्य दिन्थ्यो त्यो भन्दा नि घटाएर दिनु लाग्ने भयो। यसले गर्दा हामीले के छ भने हाम्रो जति पर्नु गयो त्यो दाना किनेको यताउति जोड्दाखेरि हामी जहिले नि घाटामै देखेको हुन्छ। यसको लागि चाहिँ कतै अब निकायबाट, सम्बन्धित निकायबाट चाहिँ यसलाई, यो कृषकहरूको जुन समस्या छ यसलाई चाहिँ नगरपालिका हुन्छ या सम्बन्धित निकाय यहाँबाट चाहिँ हेरिदियोस् भन्ने मेरो अनुरोध छ। हस्त, धन्यवाद।
हजुर, उहाँले विशेष गरेर बजार व्यवस्थापनको कुरा जोड दिनुभयो। नगरपालिकाले बजार व्यवस्थापनको लागि, बिक्रीको सुनिश्चितको लागि पनि कुनै प्रयास गरेको छ या उहाँको जस्तै गुनासो अरू कृषकमा पनि यो देखिरहन्छ? मेयर साहबबाटै प्रश्न पारिदिन आग्रह गर्छु।
अवश्य पनि तेमसिंहजीले भन्नुभएको विषय सही नै हो भन्ने मलाई लाग्छ। भूगोल तिनै किसिमको हावापानी पाइने भूगोल हो, नम्बर 1। नम्बर 2, हामीसँग थुप्रै जग्गाहरू भएका कृषकहरू छन्, थोरै उब्जनी हुन्छ त्यसमा आफूले चाहिँ नि उपभोग गरेर बाँकी चाहिँ नि स्थानीय बजारमा र बाहिर निर्यात गर्ने भन्ने सन्दर्भमा चाहिँ नि ठुला जुन यो सङ्घ संस्था सहकारीहरू मार्फत चाहिँ नि जुन चाहिँ नि कृषि व्यवसायहरू गर्नुभएको छ र चाहिँ जहाँ समूहहरू गठन भएका छन् ती समूहहरूले ती संस्थाहरूले चाहिँ बाहिर निर्यात गर्ने हो। जुन साना किसानहरू जुन साना कृषकहरू हुनुहुन्छ, थोरै व्यापार गर्ने बिजनेस गर्ने कृषकहरूलाई चाहिँ हाम्रो यहाँ हाट बजार व्यवस्था छ। अन्य दिन पनि हामीले उहाँहरूलाई जो चाहिँ ढोकामा साग बेचेर ल्याउनुहुन्छ, बोरामा आलु लिएर आउनुहुन्छ, केही गुलपिराहरू लिएर आउनुहुन्छ, तिनलाई पनि हामीले चाहिँ पूर्ण रूपमा सुरक्षित रूपमा व्यवस्थित गर्न सकेका त छैन। स्थायी रूपमा हाम्रा चाहिँ कृषिसँग सम्बन्धित भवनहरू हाम्रो बन्दैछन्, कति बनेका छन् त्यसमा फिनिसिङ भइसकेको अवस्था छैन। अहिले डिजिटल कृषि प्रणालीमा आधारित भवन पनि बन्दैछ, बिस्तारै बिस्तारै हामी ती किसिमका सुविधाहरू दिनलाई हामी आतुर नै छौँ। तैपनि अब देशको परिस्थिति, हाम्रो आफ्नो अवस्था विविध कारणले गर्दाखेरि भने जस्तो गर्न सकिएको छैन।
कृषकहरूको कुरा सुन्दा अनि मेयर साहबको कुरा सुन्दा, कृषिमा आबद्ध भएर रोजगारी गरिराख्नु भएको त थुप्रै देखियो, अन्य रोजगारको क्षेत्रहरू चाहिँ भीमेश्वर नगरपालिकामा के छ होला? अरू रोजगारीमा पनि आबद्ध हुनुहुन्छ भने तपाईँहरूले आफूले चाहिँ कस्तो किसिमको स्वरोजगार गरिराख्नु भएको छ त्यो पनि हामीले सुन्न पाए एकदम राम्रो हुन्थ्यो।
नमस्कार, म एलिसा श्रेष्ठ, घर मेरो भीमेश्वर नगरपालिका नम दुई तिखतल। म चाहिँ यो नगरपालिकाबाट सञ्चालित लघु उद्यम कार्यक्रम मार्फत बाटेको धुप व्यवसाय हुँ। हामीले चाहिँ योभन्दा दुई तिन वर्ष अगाडि यहीँबाट सञ्चालन भएको कार्यक्रम मार्फत धुपको ट्रेनिङ तालिम लिएर अहिले हामीले नियमित रूपमा बाटेको धुप उत्पादन गरेका छौँ। पहिला हाम्रो भीमेश्वर मन्दिरमा धेरै जस्तो धुपहरू काठमाडौँबाट आउने गर्थ्यो, अहिले त्यो लगभग कम नै भइसकेको छ। र हाम्रो एउटा समूह पनि छ, हामीलाई भीमेश्वर नगरपालिकाले हाम्रो समूहलाई त्यो एउटा कच्चा पदार्थ उत्पादन गर्ने मिसिन पनि उपलब्ध गराउनु भएको छ। त्यसको लागि नगरपालिकाप्रति धेरै धेरै धन्यवाद। यो धुप व्यवसाय गर्न चाहिँ हामी अब घर छोडेर बाहिर जान नसक्ने महिलाहरूलाई चाहिँ एकदमै उपयोगी लाग्छ मलाई, किनभने हामी यो बिहान बेलुका थोरै बाँचेको समयमा पनि हामीले धुप उत्पादन गर्न सकिन्छ र यसमा लगानी पनि धेरै गर्नु पर्दैन। र यसमा हामीले जान्यौँ भने आफ्नो बारीमा भएको बाँझो कुँझो बारीमा फुलहरू लगाएर कपुरको बोटहरू लगाएर त्यो सबै सामानहरू आफैले उत्पादन पनि गर्न सकिन्छ। सबै पूर्ण रूपमा त नहोला, तर धेरै जसो चाहिँ उत्पादन गर्न सकिन्छ र हामीले गरिराखेका पनि छौँ। र अहिले पछिल्लो समयमा चाहिँ के भइरहेछ भने फेरि यो जुन जसले जे काम गर्यो सबैले त्यही काम गर्ने प्रचलन छ के। यो हामीले धुपको तालिम लिने बेलामा हामीलाई ट्रेनर ल्याउनलाई धेरै गाह्रो भयो भन्नुहुन्थ्यो कि हाम्रो यहाँ लघुदमको रेखा म्यामले। अहिले चाहिँ भन्ने हो भने घरै पछि जस्तो सबैसँग छ क्या धुप बनाउने प्रमाणपत्र, त्यही भएर अलि अहिले चाहिँ अलिक समस्या आएको छ, बजार व्यवस्थापनमा अलिक समस्या छ अहिले चाहिँ। अनि फेरि अब हामीले भन्दा अलिकति सस्तो कतैबाट सामान धुपहरू खरिद भयो भने यहाँको व्यवसायको धुप नकिन्ने सबै बाहिरबाट किन्ने पनि गर्छन् गर्न चाहिँ। अब पहिला भन्दा चाहिँ कम भयो, गाडीको गाडी धुप ल्याउँथ्यो, अहिले त्यो छैन भन्नुहुन्छ दोलखातिर पूजा पसलको व्यापारीहरूले। यो नगरपालिकाले लघुदम सम्बन्धी धेरै नै तालिमहरू दिइराख्नु भएको छ।
यहाँले भन्नुभयो धुप बाँट्नेहरू अहिले धेरै हुनुभयो भनेर, तपाईँले चाहिँ अब नगरपालिकाबाट चाहिँ कस्तो किसिमको सहयोगको अपेक्षा गर्नुभएको त? बजार व्यवस्थापन पनि नगरपालिकाबाटै भइदियो भने तपाईँहरूलाई सहज हुने हो कि अथवा अरू केही कस्तो किसिमको अपेक्षा गर्नुभयो?
यो मेन त बजार व्यवस्थापन पनि समस्या हो, हामीले सबै सामानहरू उत्पादन गरेपछि जोडिने बजारमै हो, त्यही भएर बजार व्यवस्थापनमा पनि एकरूपता भएन। जस्तो प्रकारको धुप उत्पादन गर्दा पनि एउटै रेट हुन्छ क्या, अनि त्यही भएर क्वालिटीयुक्त धुप उत्पादन गर्ने हाम्रो समूहको चाहिँ योजना छ। त्यो गर्दा पनि हामीले उत्पादन गरेको धुप र अरू घर घरमा जो जसले बाँड्नुहुन्छ नि हाम्रो समूह बाहेक त्यो धुपको एउटै रेट हुन्छ क्या, त्यही भएर अनि गुणस्तरीय सामान उत्पादन गरेर सस्तोमा बेच्नु पनि गाह्रो छ।
नमस्कार, मेरो नाम मिश्री तामाङ हो, भिनापा तिन चरियाङ। अहिले नगरपालिकाबाट जस हामी महिलाहरूलाई पनि चाहिँ महिला उद्यमी हुनको लागि चाहिँ धेरै सहायता पुगेको छ, त्यही खुसीको कुरा हो। किन भन्दाखेरि अब पहिला हामीलाई जतिसुकै आफूले गर्न नसकेको कुरा भनेर हामी चाहिँ एकदमै कृषिमा मात्र आबद्ध भएर जति खेती गरे पनि आफूलाई खाना पुग्ने गरी मात्र चाहिँ हामी चाहिँ निर्भर हुन्थ्यौँ भने, अहिले उद्यमी बनिसकेपछि चाहिँ हामीले के गर्न सक्छौँ त भन्दाखेरि चाहिँ थोरै लगानी गरेर पनि चाहिँ आफूले सिकेको सिपलाई प्रयोग गरेर हामीले आफूलाई चाहिँ आफ्नो जीविकोपार्जन गर्नको लागि चाहिँ एउटा माध्यम बनेको छ। त्यसको लागि पनि चाहिँ हामीले अहिले ट्रेनिङहरूमा पनि हामीले अचार बनाउने ट्रेनिङ हामीले लिएका छौँ, यो पनि एउटा महिला उद्यमीको लागि एकदमै आवश्यक कुरा नै हो होइन। अनि यसमा पनि चाहिँ म यहाँ पालिका हाम्रो नगरपालिकासँग चाहिँ के अनुरोध गर्न चाहन्छु भने, हामीले जति पनि हामीले चाहिँ अब अचारहरू चाहिँ निर्माण गर्न सक्यौँ भने अथवा हामीले अचार बनाएर चाहिँ बिक्री व्यवस्थापन गर्नको लागि चाहिँ अथवा नगरपालिकाबाटै एउटा कोसेली घर पनि छ नभएको होइन होइन त्यसमा पनि चाहिँ हामीले बनाएको जति पनि उत्पादन गरेको अचारहरू छ होइन हामीले चाहिँ उद्यमी बनेर सबैजना अब महिलाहरूले चाहिँ उद्यमी बनेर बनाएको चाहिँ अचारहरूको लागि चाहिँ अलिकति त्यसको लागि पनि बजार व्यवस्थापन चाहिँ राम्रो भइदिएको भए हुन्थ्यो। हामीले चाहिँ अब बिक्री गर्नको लागि अब उता काठमाडौँ पुर्याउनु पर्ने कता पुर्याउनु पर्ने भन्दा पनि चाहिँ यहीँ नगरपालिकाभित्रमा चाहिँ यहीँ आफ्नो सदरमुकाममा एउटा त्यस्तो स्टोर भएकोमा चाहिँ धेरै खुसी लाग्थ्यो भन्ने कुरा मेरो चाहिँ एउटा गुनासो छ। अब त्यसमा पनि चाहिँ हाम्रो चाहिँ अब कोसेली घरमा त लान्छौँ होइन कुनै बेला चाहिँ त्यहीँ भएको कुराहरू हुन्छ होइन त्यही भएको कारणले हामीले उत्पादन गरेको कुराहरू पनि चाहिँ बेला बेलामा बिक्री वितरण हुन पाएन भने त्यो त फेरि चाहिँ बिग्रिने अवस्था सिर्जना हुन्छ। त्यही भएको कारणले त्यस्तो व्यवस्थापन अझ राम्रो भइदिएको भए हुन्थ्यो भन्ने चाहिँ मेरो गुनासो हो। धन्यवाद।
हजुर यो गुनासोमा सम्बोधन पनि गरिदिइहाल्नुहुन्छ कि मेयर साहबबाटै प्रश्न पारिदिन आग्रह गर्छु।
एलिसा बहिनीले धेरै महत्त्वपूर्ण कुरा राख्नु हो। करिब चाहिँ दुई वर्ष जति भयो होला उहाँले दुध उत्पादन गर्नुभएको। अस्ति म तिन वडामा गएको पनि थिएँ, त्यहाँ एकजना हाम्रो सुवेदी दाईले चाहिँ नि दुध उत्पादन गर्नुभएको छ। उहाँले चाहिँ नि प्रायः सबै यहीँकै चाहिँ नि चिजहरू उत्पादन राखेर दुध उत्पादन गर्नुभएको छ, धेरै खुसी लाग्यो। र उहाँ तपाईँहरूले बजार व्यवस्थाको चाहिँ नि व्यवस्थापन गरिदियोस् नगरपालिकाले भन्ने सोच राख्नु स्वाभाविक हो, किनभनेदेखि तपाईँहरूले गुनासो राख्ने नै हामीसँग हो। हामी अभिभावकत्वको रूपमा चाहिँ नि तपाईँहरूले निर्वाचित गरेर पठाउनु भएको छ, त्यसले गर्दाखेरि तपाईँहरूको गुनासो सुन्ने हाम्रो चाहिँ कर्तव्य पनि हो। हामीले उत्पादन धेरै चिजहरू उत्पादन गरेका छौँ तर हामीसँग ब्रान्डिङ छैन, हामीले ब्रान्डिङ गर्न सकेका छैनौँ। अब यो तपाईँहरूको त सानो व्यवसाय हो, यसमा तपाईँको सानो लगानी हुन्छ, सानो लगानी भइसकेपछि तपाईँको त्यो चाहिँ बिग्रिँदाखेरि तपाईँको चाहिँ सकिन्छ। त्यसले गर्दाखेरि यो धुपको सवालमा अचारको सवालमा अस्ति पनि मैले भनेको थिएँ, मैले हाम्रो आर्थिक विकास शाखाका प्रमुखलाई नयाँजीलाई मैले निर्देशन पनि दिइसकेको छु, पहिला दर्ता गर्नुहोस्, नीति नियम पुर्याउनुहोस्, त्यसपछि ब्रान्डिङ गर्नुहोस्। ब्रान्डिङ भीमेश्वर नगरपालिकाको उत्पादनै भनेर राख्नुपर्छ भन्ने छैन, तपाईँहरूको स्थानीय चाहिँ ठाउँको प्रसिद्ध नामहरू राख्नुहोस्। चम्पूजा राख्नुहोस्, मञ्जुश्री राख्नुहोस्, त्रिपुरा सुन्दरी राख्नुहोस्, महाकाल भगवती राख्नुहोस्, अथवा जलेश्वर राख्नुहोस् त कालिम्पोङ राख्नुहोस् त सैलुङ सार, त्यो नाम राखेर चाहिँ तपाईँ ब्रान्डिङ गर्नुहोस् र चाहिँ त्यसको चाहिँ लोगो स्टिकर भीमेश्वर नगरपालिकाले नै बनाइदिने भन्ने किसिमको कुरो भइ नै राखेको छ। त्यसमा अलिकति तपाईँले चासो चाहिँ राख्नुपर्छ, बच्चा नरिकन आमाले दुध खुवाउँदिनँ यो तपाईँले बिर्सनुहुन्न। तपाईँहरूले हामीसँग झगडा गर्ने हो, तपाईँहरूले हामीसँग चाहिँ आफ्नो गुनासो सुनाउने हो, आफ्नो समस्या बताउने हो, त्यसपछि हाम्रो चाहिँ दिमागमा चाहिँ चल्छ नभनेदेखि हाम्रो दिमागमा चाहिँ हतपत्त चल्दैन। त्यसले गर्दाखेरि तपाईँले उत्पादन गरेका चिजहरूलाई ब्रान्डिङ गर्नका निम्ति स्टिकर भीमेश्वर नगरपालिकाले निर्माण गरिदिन्छ, त्यसपछि त्यो ब्रान्डिङ हुन्छ, ब्रान्डिङ भइसकेपछि अनि विज्ञापनमा जान्छ। अनि विज्ञापनमा रहेका हाम्रा चाहिँ जुन एफएमहरू छन् यी एफएममा यो चाहिँ तपाईँको चाहिँ किनौँ भने जुन विज्ञापन लाग्ने विज्ञापन शुल्क हो त्यो भीमेश्वर नगरपालिकाले त्यसको चाहिँ शुल्क भीमेश्वर नगरपालिकाले भुक्तानी गरेर भए पनि सहयोग गर्छ।
अचारको बारेमा पनि सम्बोधन गर्न पाए
अचारको सन्दर्भमा पनि त्यही नै हो। हामीसँग अहिले सबैभन्दा धेरै उत्पादन हुने दोलखा जिल्लामा आलुको हारारी नभनौँ दोस्रोमा पर्छ होला किबी छ, तर त्यसको हामीले बाई प्रयोग गर्न सकेका छैन। हामीसँग औद्योगिक ग्राम छ 92 रोपनी जग्गामा, हामीसँग औद्योगिक भवन छ, हामीसँग 50 मेट्रिक टनको चाहिँ कोल्ड चेम्बर छ, हामीसँग 3 फेज लाइनको एक्सिस छ, हामीसँग सडकको एक्सिस छ, हामीसँग पानीको एक्सिस छ, तर विविध कारणले केही समस्याका कारणले नगरसभाबाट कार्यविधि पनि बनाइसकेका छौँ। जुस बनाउने त्यसपछि चाहिँ वाइन बनाउने भएर नगरसभा पनि पास गरिसकेका छौँ। तर अहिलेको वातावरण के छ भनेदेखि निजी क्षेत्रले विश्वासयोग्य रूपमा चाहिँ अगाडि आउन सकेको छैन। राज्यले अथवा हामी पनि राज्य नै हौँ एउटा, हामीले भरोसायोग्य उहाँहरूलाई चाहिँ विश्वास दिलाउन सकेका छैनौँ। त्यस कारणले निजी क्षेत्र चाहिँ लगानी गर्न आतुर छैन, लगानी गर्न चाहिँ अलिकति मन्जुर छैन। जबसम्म निजी क्षेत्र चाहिँ लगानी गर्न चाहिँ तपाईँको चाहिँ आतुर हुँदैन, उसले मनसाय राख्दैन, तब देश विकास सम्भव छैन, पालिका विकास सम्भव छैन। त्यस कारणले उहाँहरूलाई लगानी गर्न गर्ने चाहिँ वातावरण हामी बनाउँदैछौँ। यहाँ चाहिँ तपाईँको अचार भनेको सानो चाहिँ ऊ हो, त्यसको पनि हामीले संरक्षण गर्नुपर्छ भनेदेखि हामीसँग अन्य कच्चा पदार्थहरू जस्तो साबुन कुचेरी अस्ति तालिम चाहिँ लिनुभयो, हामीसँग साबुन कुचेरी उद्योग त ठुलो छ तर चाहिँ उहाँलाई त्यसलाई त हामीले लगानी गर्नु परेको छैन। तर साना हाम्रा महिला दिदीबहिनीहरू जसले पुरुषले 1000 रुपियाँ चाहिँ दिनमा कमायो भनेदेखि उसले चाहिँ खाएर अथवा डुलेर अथवा चाहिँ अन्य काममा चाहिँ सक्छ, तर महिला दिदीबहिनीहरूले 500 रुपियाँ मात्रै कमाइदिनु भयो भनेदेखि अथवा 300 रुपियाँ मात्रै कमाइदिनु भयो भनेदेखि उसले आफ्नो बालबच्चाको कापी कलमको व्यवस्थापन गर्छ, आफ्नो सासू ससुरा बाबुआमाको चाहिँ छिटामुलको व्यवस्था गर्छ, आफ्नो चाहिँ घर परिवारमा आइलाग्ने नाना खानाको उसले चाहिँ गजो टार्न सक्छ। त्यसले गर्दाखेरि पनि हामीले साना उद्यमीहरूलाई स्मल इज ब्युटिफुल भनेर हामीले चाहिँ साना उद्यमीहरूलाई हामीले प्रबन्धन गर्ने चाहिँ हामीले धेरै काम गरेका छौँ। कतिमा हामी सक्सेस भएका छौँ, कतिमा चाहिँ सक्सेस भएको छैनौँ। अन्य धेरै नै धुपको कुरा गर्नुभयो, अचारको कुरा गर्नुभयो, हामीसँग काठका सामग्री उत्पादन गर्ने हामीसँग चाहिँ मेन पावर पनि छ, बाँसका सामान उत्पादन गर्ने हाम्रा मेन पावर पनि छन्, धेरै उत्पादन गरेका छन्। तर हामीले यो चाहिँ सही हो कि यी सबै चिजहरूलाई हामीले चुस्त दुरुस्त रूपमा व्यवस्थापन गर्न सकिरहेको अवस्था छैन, तैपनि हामी निरन्तर मेहनत गरिरहेका छौँ, प्रयासरत छौँ।
नगर प्रमुखज्यूको यो कुरा पछि स्थानीय सरकार र स्थानीय वासीसँगको यो अन्तर्क्रिया गरिरहँदाखेरि केही गुनासोहरू भन्नुभयो उहाँहरूले। म अहिले प्रमुख प्रशासकीय अधिकृत ज्यूतर्फ लाग्न चाहन्छु। गुनासो सुन्ने प्रणाली यहाँ छ कि छैन, गुनासो सुनवाई हुन्छ कि हुँदैन, गुनासोको लागि भनेर प्रशासनले के व्यवस्था गरेको छ?
गुनासोको संस्थागत व्यवस्था छ नगरपालिकामा, र यसअघि 9 तहको कर्मचारी हामीले गुनासो व्यवस्थापनको लागि गुनासो सुन्ने अधिकारीको रूपमा राखेका थियौँ, उहाँले रिटायर भएर जानुभएको छ। त्यसै गरी हामीले अहिले सिनियर कर्मचारीलाई तोकेका छौँ भनौँ न, मुख्य रूपमा तोकिसकेका छौँ। यो निरन्तर रूपमा सिनियर कर्मचारी अथवा कार्यालय प्रमुख सिनियर कर्मचारीबाट गर्ने व्यवस्था छ। आएका गुनासोहरूलाई गुनासो पेटिका पनि राखिएको छ, र संस्थागत रहेकोले गुनासोलाई समाधान गर्ने पनि हामीले व्यवस्था छ। तथापि गुनासोहरू त्यति धेरै मात्रामा आएको देखिँदैन, त्यहाँ हामीले विभिन्न क्षेत्रमा आएका गुनासोहरूलाई तत्काल सम्बोधन गरेर तत्काल उहाँहरूलाई चाहिँ सोलुसन दिएर प्रशासनिक कुराहरू चाहिँ कार्यालय प्रमुखबाट हुन्छ कि त्योभन्दा नीतिगत कुराहरू भए, योजनाका कुराहरू मेयर साहब उपमेयरज्यू कार्यपालिकामा लगेर त गुनासोको समाधान हुन्छ कि, सबै चाहिँ उपाय हामी गरेका छौँ। शाखागत रूपमा पनि गुनासो व्यवस्थापनको चाहिँ आएका सानातिना चाहिँ गुनासोहरू चाहिँ तिनै निरूपण गर्ने पनि गर्नुभएको छ। न्यायिक समितिमा आएका गुनासाहरू चाहिँ उपमेयरज्यूको संयोजकमा हुने न्यायिक समितिमा र मेलमिलापकर्ताहरूले त्यो गुनासोको व्यवस्थापन गरिराख्नु भएको छ। यस तवरले चाहिँ संस्थागत रूपमा गुनासोको व्यवस्थापन भएको छ, र तत्काल हामीले चाहिँ गुनासो भन्दा पनि त्यसलाई चाहिँ समाधान केही बाटोमा चाहिँ अगाडि बढाएका छौँ।
भीमेश्वर नगरपालिकामा हामीले घुमिरहँदा थुप्रै सामुदायिक विद्यालयहरू देख्यौँ, यी विद्यालयहरूमा चाहिँ कस्तो छ त पढाइको स्तर, त्यसको बारेमा पनि तपाईँहरू कतिको जानकार हुनुहुन्छ, त्यसको बारेमा शिक्षासँग नै सम्बन्धित कोही हुनुहुन्छ भने चाहिँ उहाँले नै हामीलाई केही जानकारी गराइदिनुहोस्, अनि गुनासोहरू कसैको केही छ भने पनि केही भनिदिनु होला।
सम्पूर्णमा नमस्कार, म जय बहादुर श्रेष्ठ, भिनापा 9 खरडुङ्गाबाट। पेसाले चाहिँ लामो समयदेखि शिक्षकको रूपमा काम गरिरहेको छु र अन्य व्यावसायिक रूपमा पनि। म चाहिँ भीमेश्वर नगरपालिकालाई चाहिँ शिक्षाको रूपमा चाहिँ विकासमा विद्यार्थी जोड्नुपर्छ भन्ने कुरा एउटा राख्न चाहन्छु। अहिले विकासमा विद्यार्थी संलग्न नभइसकेपछि न उसले सिक्यो न विकासै तीव्र रूपमा हुन सक्यो भन्ने लाग्छ। यति ठुलो जनसङ्ख्या चाहिँ विद्यार्थी हुँदो रहेछ, त्यसैले विकासमा विद्यार्थी भन्ने अभियान प्रोग्राम भीमेश्वर नगरपालिकाले सञ्चालनमा ल्याउनको लागि म अनुरोध गर्न चाहन्छु। भनेको यसको अर्थ चाहिँ काम गर्न लगाउनु भन्न खोजेको होइन, विद्यार्थीले नै विकासको काम गर्नुपर्छ। भर्खर मात्र माथि भ्यू टावरमा आक्रमण त्यो विद्यार्थीबाट भएको हुन्छ, यदि विद्यार्थीको संलग्नतामा भएको भए त्यो संरक्षण हुन्थ्यो कि भन्ने मेरो बुझाइ हो। त्यसैले विकासमा विद्यार्थी, एज अ प्रशासकको रूपमा खरडुङमा एज अ प्रिन्सिपलको रूपमा पनि काम गरेँ, मैले के बुझेँ भन्दाखेरि विद्यार्थी कमजोर हुनुको पछाडि किताब पढेर मात्रै हो भन्ने लाग्यो मलाई। प्रोजेक्ट बेसिस काम दिने र त्यो चाहिँ एउटा अभियानको रूपमा चलायो भने शिक्षामा सुधार अर्को लेभलको हुन्छ भन्ने लाग्छ। विद्यार्थी जीवनमा चाहिँ यो खेलकुद चाहिँ यति खेल्ने समय रहेछ, त्यसैले प्रत्येक विद्यालयमा खेलकुदको लागि पर्याप्त वातावरण छैन भने नगरपालिकाले अथवा स्थानीय निकायले त्यहाँ चाहिँ ध्यान दिनुपर्ने रहेछ। मलाई लाग्छ 80-82 स्कुलमा 5-10 मावि स्कुलहरू बाहेक अरू विद्यालयमा खेलकुद मैदानै छ, भए पनि एसेम्ब्ली बस्ने मात्रै छ। अब त्यो पूर्वाधार कसरी सम्भव हुन्छ? अनि अर्को, अभिभावक शिक्षा चाहिँ एकदम अभाव देखियो। 25% विद्यार्थीको जिम्मेवारी, 25% विद्यार्थीको, 25% स्थानीय निकाय, अनि अर्को 25% यो अभिभावकको जिम्मेवारी छ जस्तो लाग्छ। एउटा 100% A+ रिजल्ट निकाल्नको लागि चाहिँ अभिभावकको जिम्मेवारी 25% चाहिँ छ। त्यो कसरी दिने हो? विद्यार्थीको कुरा बुझ्न सक्ने अथवा विद्यार्थीले ढाँटेको छ भने बुवा आमाले यो मेरा छोराछोरीले चाहिँ हामीलाई चिट गरिरहेको छ है भन्ने कुरा थाहा नभएको अभिभावक बढी पाएँ मैले।
नमस्कार, सम्पूर्णलाई धन्यवाद यस कार्यक्रममा उपस्थिति हुने सम्पूर्णमा। म बहिरा व्यक्ति हो, केही सूचनाहरूको कमी छ, म कान सुन्दिनँ। यहाँनिर कामहरू गर्दाखेरि दोभाषीको व्यवस्था छैन नगरपालिकामा, सबै ठाउँमा दोभाषे पुगेको छैन, किन नगरपालिकाभित्र दोभाषे किन छैन, सञ्चारहरू गर्नलाई समस्या भएको छ, शिक्षाहरूको लागि ठाउँहरूमा दोभाषे छैन, दोभाषेको व्यवस्था हुन पर्यो। धन्यवाद।
नमस्कार, म रामकृष्ण तामाङ, म नि लक्षित वर्गको कुरो र स्कुलको कुरोमा नै जोड्छु हजुर। हाम्रो अपाङ्गता क्षेत्रको हेऱ्यो भने म रामकृष्ण तामाङ, घर चाहिँ भीमेश्वर नगरपालिका वार्ड नम्बर 3 यही हो। सर्वप्रथम चाहिँ हाम्रो रेडियो नेपाललाई धेरै धेरै धन्यवाद, हामीलाई यसरी बोल्नु पाएकोमा। अहिलेसम्म रेडियो नेपालमा बोल्नु पाएको थिएन। अनिखेर हाम्रो नगरपालिकाको प्रमुख, उप प्रमुख, हाकिम साहब, प्रशासकीय अधिकारी, सम्पूर्ण शाखा प्रमुखहरूज्यूलाई नमस्कार छ। हामीलाई चाहिँ अपाङ्गता क्षेत्रमा हाम्रो चाहिँ 555 अपाङ्ग छ यहाँ दोलखा जिल्लामा, भीमेश्वर नगरपालिकामा। भीमेश्वर नगरपालिकाको हाम्रो पहिला त जिल्ला हुँदादेखि नै हामी सिभिआर कार्यक्रम गर्छौँ, त्यहाँबाट निरन्तर चाहिँ हाम्रो भीमेश्वर नगरपालिकाको बजेटबाट चाहिँ अपाङ्गता क्षेत्रमा काम गरिरहेको छौँ। अब सहायक सामग्रीहरू उपलब्धै भएको छ हाम्रो अपाङ्गताहरूलाई, यो 555 सिपमूलक तालिम पनि त्यति कमी छैन, नगरेको मात्रै हो काम, अपाङ्गताहरूले थुप्रै काम पाएको छ, एउटाले नै 5 चाहिँ सिप सिकेको छ, तर निरन्तर चाहिँ उहाँ हाम्रो पहिलाको हाम्रो उहाँ नै टिचर गरेर सिकाइदिनु भएको धुपको कामहरू हाम्रो अपाङ्गताले सम्पूर्णले सिक्यो होला जस्तो लाग्छ। गर्नु चाहिँ आज 8-10 चाहिँ साबुन तालिम पनि प्रत्येक गरिरहेको छ, अहिले पनि 2 चलिरहेको छ, 4-5 सिगार के अरे साबुन, डल्लो साबुन तालिम, त्यसबाट चाहिँ हाम्रो चाहिँ जिडीमा पनि गरिरहेको छ। अपाङ्गताले त्यति ऊ छैन, सहायक सामग्री पनि दिइराख्नु भएको छ। त्यसमध्येमा एउटा स्कुलकै कुरो आउँदाखेरि मेयर साहबलाई अस्ति पनि देखाइदियो, हाम्रो स्कुल अहिलेसम्म त्यो भैरव विद्यालय, प्राथमिक भैरव विद्यालयको हावाहुरी चाहिँ ऊहरू सिलिङहरू उडाइरहेको छ, त्यो पनि गरिदिनु भएको भए राम्रो हुन्थ्यो। केही बजेटहरू हामीले अफिसको कम्प्युटरहरू अलिक क्षति भएको छ, अरू त के भन्नु सर, धेरै काम हाम्रो चाहिँ अपाङ्गता क्षेत्रमा त्यति असन्तुष्ट त छैन, काम गरिराख्नु भएको छ, दिनुभएको छ। हाम्रो चाहिँ सहायक सामग्री चाहिँ हो, यसपालि पनि 3 लाखको बजेटको मात्रै सहायक सामग्री ल्याउनु भन्नुभएको छ र यहाँ हाकिम साहब, मेयर साहब, उपमेयर साहबले अनिखेर त्यसरी काम गरिरहेको छ। हस्,
यहाँ थुप्रै युवाहरू पनि देखेको छु, युवाहरूको पनि केही गुनासो छ भने सबैजना मुसमुसो हाँसिराख्नु भएको छ, गुनासोहरू केही छ भने हामी गुनासो सुन्न चाहन्छौँ।
कुमार नेपाली, भिनपा 4 व्यवसाय चाहिँ 2 छ, एउटा कृषि पनि छ र एउटा बेकरी व्यवसाय पनि गर्छु। मैले धेरै बेकरी तालिमहरू पनि सिकाइसकेको छु घरेलु तथा नगरपालिकाबाटै जोडेर, प्लस अहिले कृषिको कुरा आइरहेछ। कृषिको कुरामा चाहिँ अहिले मैले आफैले पनि बङ्गुर उत्पादन गरेँ, उत्पादन गर्नु गर्दा गर्दै मलाई 1,20,000 नगरपालिकाबाट मलाई सहयोग गर्नुभएको थियो अनुदानको कार्यक्रममा। मेरो फर्म लगभग 6.5-7 लाख रुपियाँ, लगभग 10 लाखको हाराहारी मैले चाहिँ जोस र जाँगरमा चाहिँ फर्म तयार गरेँ आफैले, अरू पैसा बाँकी म आफ्नै पैसाले पनि हालेर बनाएँ। बनाउँदाखेरि मैले 15-16 चाहिँ बङ्गर पनि हालेँ, कस्तो जोसमा हालेँ भने अब बिक्री भइहाल्छ, मार्केट गइहाल्छ, सबै कुरा व्यवस्थापन भइहाल्छ नि भनेर हालेँ। अनि अर्को समस्या के देख्यो भने तपाईँको बजारको जुन वेस्टेज दाना, त्यो खेर गएको दानाहरू नउठाउँदाखेरिको चाहिँ बेफाइदा रहेछ, जति किनेर प्लेट दाना हाल्दाखेरि मलाई घाटा हुँदो रहेछ, बजारको व्यवस्थापनको जुन त्यो कतल गाडा उठाएर हाल्न पाएको भए अलिक फाइदा हुने रहेछ, अब मसँग त्यो सम्भव पनि भएन। र अनि अर्को चाहिँ के भयो भने त्यो फोहोर दानाहरू दिँदाखेरि चाहिँ बङ्गुरमा रोग आउने होइन, बङ्गुरहरूलाई चाहिँ हरेक कुराको समस्या देखाउने भएको कारणले मैले चाहिँ आफ्नै प्लेट दानाबाटै गरेँ, मैले बजारको व्यवस्थापनबाट गरिनँ। नगर्दाखेरि तपाईँको बङ्गुर किनेको दानाले त बङ्गुर त तपाईँको हामीले त पाल्ने सम्भवै नै रहेनछ, सकिँदै सकिने रहन्छ। अनि नसकिने भयो, लगभग मैले 6 कटिङमा पठाउनु पर्ने बङ्गुर, मैले 2 महिना मेरो त्यो मार्केट खोज्दै मलाई टाइम लाग्यो, तपाईँको 700 उसले लगेर बेच्छ, हामीसँगबाट 300 किलोमा बङ्गुर दिए भन्छ। अर्को कुरा फेरि जोख्ने पनि व्यवस्थापन छैन हामीसँग वेटको, एउटा नगरपालिकामा मेरो मेन गुनासो भनेको अब चाहिँ नगरपालिकाले के गरिदिनु पर्यो भन्दा, जस्तो बिचौलिया जो किन्न आउँछ हामीसँग बङ्गुर, र हामी नगरपालिकासँग जोडे पछाडि भनेको चाहिँ हामीले चाहिँ नगरपालिकालाई सोध्नु पर्यो, सर रेट कति छ, जस्तो नगरपालिकाको जुन कृषि प्राविधिक अथवा कृषि शाखाहरूलाई चाहिँ हामीले सोध्नु, सर हामीले कति बेच्दा चाहिँ बङ्गुर बेच्दा हामीलाई 2 हुन्छ, र वेटको हिसाबमा चाहिँ एउटै तराजु भए पनि जस्तो अब हच्चुमा उठाइदिने, अनि यिनीहरूले मलाई के गर्यो भनेर मैले 18,000 मैले एउटा बङ्गुरको एउटा चाहिँ काटेर बेच्नु पर्यो भनेको 33,000 उठ्यो बङ्गुरको, ला गाउँमा काट्दाखेरि भनेपछि उसले 18,000 मोलेको बङ्गुर 33,000 चाहिँ उठ्यो भनेपछि हामी त अनि त्यो त मारमै पर्ने रहेछ, हाम्रो त केही नै हुने नै रहन्छ भनेर मैले घाटा खाएर मैले 16 बङ्गुर मैले 2-4 चाहिँ के अरे ब्याटलाई भनेर पालेको थिएँ, पाल्ने चल्नै नसक्ने भएपछि अब दानै उत्पादन गर्न नसक्ने भएपछि बाँध दानै व्यवस्था नभएपछि मैले गोठै रित्याएर मैले सक्ने भनेपछि अब चाहिँ मेरो नगरपालिकासँग जोडेको कुरा के भने जस्तो मैले नगरपालिकाको मैले अनुदान खाएको छु भने उहाँहरूसँग डाटा छ मेरो होइन कम्ती पनि दानाको व्यवस्थापन होस् दाना चाहिँ जस्तो प्लेट दानै भए पनि जस्तो नगरपालिकाले त धेरै दाना ल्याउँदाखेरि त सस्तोमा पनि ल्याउन सक्नुहुन्छ उहाँहरूले चाहिँ हाम्रो दानाको व्यवस्थापन गरिदिएदेखि अनि वेटको कुरामा जस्तो जोख्ने कुराहरू माध्यम यन्त्र अथवा कुनै कुराहरू चाहिँ व्यवस्थापन गरिदिएको हुन्थ्यो नगरपालिकाले दिएको कुरा हामीलाई राम्रो छ फेरि पनि हामीलाई सहज गरिदिनुहोस् सहयोग गरिदिनुहोस् होइन हामीलाई वडाबाट पनि राम्रो गर्नुभएको छ हाम्रो वडा सेलज्यूले पनि कुनैलाई पछि भन्ने कुरा नै छैन उहाँले खुलेर सहयोग गरिदिनु भएको छ तर व्यवस्थापन र यो दानाको कुराले गर्दाखेरि अलिकति समस्या छ अनि के भन्छ भने हाम्रो नगरपालिका काज मिलाउनु पर्छ अनिखेरि तपाईँलाई कहाँ त्यत्रो मैले भने ए भाइ तिमी 700 लगेर बेच्छौ 500 त हामीले देऊ न भन्दाखेरि कहाँको हामीले के अरे पासको लागि मिलाउनु पर्छ भेटनरीमा मिलाउनु पर्छ यहाँ गर्नुपर्छ भन्छ अनि हामीलाई त जम्मा 300 रुपियाँ किलो पो हिसाबले आउँछ त्यसले गर्दाखेरि यो चाहिँ व्यवस्थापन गरिदिनु होला र नगरपालिकाले हाम्रो डाटाभित्र र हाम्रो सूचीभित्र नगरपालिकाले राखिदिनुहोस् र हामीलाई चाहिँ ल बुङ्गुर हाम्रो किन्न आयो भने हामीले नगरपालिका सोध्नु ल सर हाम्रो बुङ्गुर किन्न आएको छ हामी कति रेटमा चाहिँ दिन सक्छौँ भन्दाखेरि त कम्ती ऊ पनि हच्किन्छ नि त यो नगरपालिकासँग चाहिँ समन्वय रहेछ नगरपालिका मार्फत पुग भार्छ भन्ने होस् भन्दै मेरो दुई शब्द यहीँ टुङ्गो छ हस्तान्तरण
यो हाम्रो जुन एउटा रोजगारीका कुरा रोजगारीसँग जोडिएका कुराहरूको तथ्याङ्क नगरपालिकासँग छ कि छैन
हस् धन्यवाद मेरो नाम डाक्टर निशान दाल म चाहिँ भीमेश्वर नगरपालिका पशु विकास अधिकृत र हामीसँग तथ्याङ्कको विषयमा कुरा गर्दाखेरि हामीले हरेक वर्ष दिने अनुदानका तथ्याङ्कहरू हामीसँग एकदम फर्मेटमा रेडी भएर रहेका हुन्छन् तथ्याङ्क सबै छन् अनुदान ग्राही किसानहरूको र त्योभन्दा बाहेक अलिक उच्च उत्पादन गर्ने किसानहरूको पनि हामीसँग तथ्याङ्क रहेको हुन्छ जति पनि कृषि फर्महरू दर्ता हुन्छ त्यो दर्ता गरेका फर्महरूको अभिलेख पनि हामीसँग रहन्छ त्यसै गरी कृषक समूहहरूको पनि अभिलेख हामीसँग छ कृषि सहकारीहरू जति पनि हुनुहुन्छ त्यसमा पनि आबद्ध शेयर सदस्यहरूको सबैको पनि हामीसँग अभिलेख रहेको छ र अहिले हाम्रो दाइले उठाएको कुरामा चाहिँ बिचौलियाको चाहिँ अलिकति प्रभाव बढी नै छ यो चाहिँ स्वीकार्नै पर्छ यसलाई चाहिँ हामीले नियन्त्रण गर्न एकदम प्रयत्न गर्दा गर्दै पनि नसकिरहेको अवस्था हो ढुवानी गर्ने खर्च देखाउने विशेष तपाईँको चाहिँ पास बनाउने खर्च देखाउने यो चाहिँ उहाँहरूलाई एक खालको छाल्लो जस्तो पेस गरेर अनि रकम चाहिँ बढी असुलिएको चाहिँ पाइएको छ त्यसै कारवाही गर्ने सम्बन्ध चाहिँ हामीले अलिक कडाइका साथ गर्न सकिरहेको नसकिरहेको अवस्था हो र यसलाई चाहिँ अब केही गरी कुनै संयन्त्र बनाएर त्यसलाई चाहिँ हामीले नियमन गर्नुपर्ने अवस्था रहेको छ
अब भने म उपप्रमुखज्यूतर्फ लाग्छु भीमेश्वर नगरलाई हिंसामुक्त नगर बनाउनको लागि के कस्ता प्रयास भएका छन् सचेतना पनि आवश्यक होला
भीमेश्वर नगरपालिकालाई हिंसामुक्त नगर बनाउनका लागि हामीले केही प्रयासहरू गरेका छौँ यो मुक्त त मुक्त भन्ने शब्द चाहिँ अलिक गाह्रो नै हुँदो रहेछ न्यूनीकरण भन्नुपर्छ होला जस्तो लाग्छ मलाई हामीले खास गरी महिलाहरूका क्षेत्रमा महिला हिंसा हिंसा थुप्रै किसिमका हिंसा हुन्छन् त्यसमध्ये पनि विशेष हामीले चाहिँ बालबालिकामाथि हुने हिंसा र महिलामाथि हुने हिंसालाई अलि बढी जोड दिएका छौँ समग्रमा लैङ्गिक हिंसा न्यूनीकरणका अभियानहरू सञ्चालन गरेका छौँ त्यसो हुँदा चाहिँ महिलाहरूलाई सचेत गराउने सचेतीकरण कार्यक्रम संविधानमा महिलामाथि गरिएका व्यवस्थाका विषयमा हामीले विभिन्न खालका तालिम गोष्ठी अवेरनेस प्रोग्रामहरू वडा स्तरबाट सञ्चालन गरेका छौँ र पालिका स्तरमा पनि सञ्चालन गरेका छौँ त्यसै गरी विभिन्न विद्यालयहरूमा कलेजमा पनि हामीले यी अभियानहरू सञ्चालन गरेका छौँ समग्रमा देशभरि मान्दै आएका यो 16 दिवसीय अभियान त्यसै गरी 8 मार्च लगायतका कार्यक्रमहरू पनि सञ्चालन गरेका छौँ विशेषतः स्थानीय सरकारसँग अहिले न्यायिक समिति छ न्यायिक समितिको संयोजक पनि म आफै भएको नाताले न्यायिक समितिमा मलाई हिंसा भयो भनेर आउनुहुने महिला पुरुष बालबालिकाका सन्दर्भमा उहाँहरूले प्रक्रियागत रूपमा आउनुपर्छ प्रक्रिया पुरा गरेर र त्यो प्रक्रियामा आउँदा सबैभन्दा पहिला हामी चाहिँ दुवै पक्षलाई पीडक र पीडित दुवैलाई बोलाएर छलफल गर्छौँ पहिला घटनाको विषयमा जानकारी लिन्छौँ र ती घटना हुनका कारणहरू पत्ता लगाएर त्यसलाई चाहिँ यदि हामीले कानुनी कारवाही कस्तो खालको कानुनी कारवाही गर्नुपर्छ भन्ने सन्दर्भमा त्यसलाई प्रक्रियामा अगाडि लगेर कारवाही गरिएका कुराहरू पनि छन् कतिपय घटनाहरू चाहिँ वृद्ध ज्येष्ठ नागरिक आमा बुवाहरू चाहिँ मलाई छोरा बुहारले खाना लाउन दिएनन् पालन पोषण गरेनन् हेरचाह गरेनन् भन्ने खालका घटनाहरू हामीसँग आएका छन् अनि बुबा आमाले अंश दिनु भएन भनेर छोरा बुहारीहरू चाहिँ न्याय माग्न आएका घटनाहरू छन् त्यसै गरी श्रीमानले चाहिँ मलाई ममाथि हिंसा गर्नुभयो भन्ने खालका घटनाहरू छन् भने बहुविवाहका घटनाहरू पनि हामीसँग छन् र विशेषतः बालबालिकाहरूसँग सम्बन्धित घटनाहरू चाहिँ धेरै यहाँ आउँदैनन् ती घटनाहरू चाहिँ सिधै प्रहरी कार्यालयमा जाने भएको हुँदा हामी कहाँ आएका जति पनि यो हिंसाका कुरा लैङ्गिक हिंसा र अन्य हिंसाका सन्दर्भमा हामीसँग आउँदा चाहिँ उहाँहरूलाई चाहिँ प्रक्रिया का न्यायिक समिति मार्फत प्रक्रियामा लिएर आएर ती घटनाहरूका विषयमा विशेष जानकारी लिने र त्यसलाई प्रक्रियामा कानुनी प्रक्रियामा अगाडि बढाएर यसलाई न्यूनीकरणका अभ्यासहरू गरिएका छन् र सबैभन्दा पहिला चाहिँ हामीले रोग लाग्नुभन्दा रोग लाग्न नदिनु अथवा रोगको बाटो छेक्नु नै उत्तम हो भनेर हामीले विद्यालय कार्यक्रम त्यसै गरी यो चाहिँ प्रहरीसँगको साझेदारी कार्यक्रम त्यसै गरी अन्य सङ्घ संस्थाहरूसँग साझेदारी कार्यक्रमहरू पनि सञ्चालन गरेका छौँ जसले गर्दा पछिल्लो अवधिमा भीमेश्वर नगरपालिकामा लैङ्गिक हिंसा र महिलामाथि हुने हिंसा बालबालिकामाथि हुने हिंसा चाहिँ न्यूनीकरण भएको देखिन्छ अहिलेसम्म प्रहरीकोमा देखिएका रेकर्डहरू त्यसै गरी हामीसँग एउटा चाहिँ सेफ हाउस छ त्यो सेफ हाउसमा देखिएका चाहिँ आएका चाहिँ उजुरीहरूका आधारमा समग्रमा हेर्दा दोलखा जिल्लाभरिलाई हेर्दा भीमेश्वर नगरपालिकामा कम घटना घटेको चाहिँ आँकडाहरू छ त्यसैले पनि न्यूनीकरणको अवस्थामा छ भन्ने लाग्छ मलाई
रेडियो नेपालबाट स्थलगत बहस सञ्चालन भइरहँदा हामीले पहिलो भागमा भीमेश्वर नगरपालिकाको कृषि स्वास्थ्य शिक्षा लगायतका विषयमा बहस गर्यौँ र दोस्रो भागमा भने पर्यटनका विषयमा बहस गर्नेछौँ पर्यटनको सम्भावना पर्यटनभित्रका चुनौतीहरू र पर्यटन व्यवसायीहरूका गुनासा त्यस्तै पर्यटन प्रवर्धनको लागि के गर्न सकिन्छ नगरपालिकालाई सुझाव लगायतका सम्बन्धमा दोस्रो भागमा बहस गर्नेछौँ पशुपालनको बजार व्यवस्थापन अनि शिक्षा सुधारका सुझाव पनि उठेका छन् त्यसको सम्बोधन दोस्रो भागमा नगर प्रमुख ईश्वर मानन्दरले गर्नुहुनेछ नै आजको यो पहिलो भागको बहस भने यही टुङ्ग्याउँछौँ प्राविधिक मित्र सुदर्शन अरियाल सहित हामी द्वय रीता तिमिल सिन्हा र म मनुका कुँवर विदा हुन्छौँ नमस्कार।